सुन्दै सिक्दै
हरेक बिहान 8:30 बजे सुन्दै सिक्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WHO को नेपाल स्थित कार्यालय र रेडियो नेपालको संयुक्त प्रस्तुति हरेक बिहान 8:30 बजे सुन्दै सिक्दै
छोडेन हजुर कोरोनाले संसार सारा फाइदै गर्छ जाने राखे सुरक्षित हुने कुरा
नमस्कार कार्यक्रम सुन्दै सिक्दैबाट यो कार्यक्रम रेडियो नेपालबाट हरेक बिहान 8:30 बजे प्रसारण हुने गर्छ
आजको कार्यक्रममा महामारीको समयमा कस्ता खालका सूचनाहरू उपयुक्त रहे र यस्ता सूचना दिने स्थानीय संचार माध्यमहरूको अनुभव कस्तो रहे भन्ने सामग्री लिएर उपस्थित भएका छौं कोरोना महामारीको समयमा कस्ता खालका सूचनाहरू स्थानीय संचार माध्यमहरूले प्रसारण गरे त कार्यक्रमको शुरूमा अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट स्थित रेडियो त्रिशुलीका संचालक एवं नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिल देव खनाल
महामारीमा सूचना प्रसारण गर्दाखेरिको अनुभव अत्यन्तै फरक रह्यो हामीले जसरी जुन यो समयमा यो युगमा काम गरिराखेका छौँ पत्रकारिता गरिराखेका छौँ धेरै सामाजिक परिवर्तन र धेरै प्रकोपहरू पनि हामीले बेहोरिसकेका छौँ अब यो विश्व महामारी COVID-19 को कुरा गर्ने हो भनेदेखि यो जस्तै गरी हामीले भूकम्पको पनि त यही खालको चाहिँ महामारी भोगेका थियौँ तर बिल्कुलै फरक हुँदो रहेछ ऊ बेलामा घरभित्र बस्न नहुने खालको परिस्थिति अहिले बाहिर निस्किन नहुने खालको परिस्थिति यो बिल्कुलै अलग यस्तै खालका चाहिँ बिल्कुलै फरक खालको चाहिँ प्रकोप बोकेर आएको कारणले गर्दाखेरिमा पक्कै पनि हाम्रो पनि सूचना प्रवाह गर्दाखेरिको अनुभव बिल्कुलै फरक रह्यो नागरिकहरूलाई सुरक्षित राख्ने सँगसँगै हामी पत्रकारहरू संचारकर्मी पनि सुरक्षित बन्ने यो अत्यन्तै महत्वपूर्ण कुरो हुँदोरहेछ र यो सबै तारतम्य मिलाउँदाखेरिमा यो संकटको समय पनि हामीलाई हुँदोरहेछ र पनि हामीले नुवाकोट जिल्लामा रहेर काम गर्ने सम्पूर्ण पत्रकारहरूले सामूहिक रूपमा सूचना लिने खालको प्रयास पनि गर्यौं त्यसै गरी चाहिँ प्रसारणमा रहेका जस्तो FM रेडियोहरू टेलिभिजनहरूले सामूहिक रूपमा कार्यक्रम उत्पादन गर्ने त्यसलाई सबै संचार माध्यमले त्यसै गरी प्रसारण गर्ने त्यस्तो खालको अनुभव पनि हामीले बटुल्ने अवसर प्राप्त गर्यौं हामीसँग सीमित स्रोत साधन त्यसै गरी चाहिँ पत्रकार साथीहरूको संख्या पनि सीमित हुन सक्ने र सबै कुरामा खुम्चेर काम गर्नुपर्ने अवस्थाको कारणले गर्दाखेरिमा संयुक्त रूपमा सामग्री उत्पादन गर्ने अथवा एउटा संचार माध्यमले उत्पादन गरेको सामग्रीलाई अर्को संचार माध्यमले प्रयोग गर्ने त्यस्तो खालको चाहिँ एकताका कुराहरू अथवा सहकार्यका अनुभवहरू पनि हामीले लिने अवसर चाहिँ यो महामारीले जुटायो
के कस्ता विषयमा सामग्री यो महामारीको बेला प्रसारण यहाँहरूले गर्नुभयो र यसको प्रभाव
यो अवस्थामा यहीसँग सम्बन्धित नै सामग्रीहरूले चाहिँ प्राथमिकता पायो किनभने महामारीलाई जित्नु पनि थियो अहिले यो अवस्था हेर्दाखेरिमा पो ठिकै भइराखेको छ ल एक वर्ष अगाडि 1.5 वर्ष अगाडिको हामी समय सम्झ्यौं त्यो बेलाको जीवनशैली घटनाक्रम सम्झ्यौं त अत्यास लाग्दो हुन्छ अहिले पनि जिउमा काँडा उम्रेर आउँछ कति सन्नाटा छाएको अवस्थाबाट हामी गुज्रेर आयौं त्यो बेलामा त्यस्तो अवस्थामा नागरिकहरूलाई सुरक्षित रहने ओल्लो टोलको कुरो पल्लो टोलमा भनिदिने खबर पुर्याइदिने त्यहाँमाथि पनि फेरि आवत जावत हिडुलका कुराहरू कम हुने र त्यो प्रतिबन्ध हुँदाखेरिमा सामान्य रूपमा पनि संचार माध्यमहरूको पनि भूमिका खुम्चिँदो रहेछ विशेष गरी छापा माध्यमको भूमिका अत्यन्तै कम प्रभावकारी देखियो त्यही हिसाबले पनि जस्तो न्यू मिडिया भनेर नयाँ संचार माध्यम भनेर यो मोबाइलसँग केन्द्रित हुने कम्प्युटरसँग केन्द्रित हुने इन्टरनेटसँग सम्बन्धित संचार माध्यमहरू हत्तै माथि आए अथवा त्यसको प्रयोगकर्ताहरू कति धेरै बढेको छ यो लकडाउन विश्व महामारीको कारणले यो हिसाबले पनि एकदम संचार माध्यम तुरुन्तै काम लाग्ने गरी प्राप्त गर्नुपर्ने सूचनाहरू जानकारीहरू दिनको लागि तत्पर हुँदाको अवस्थामा त्यतिखेर जे आवश्यक थियो भन्नुको अर्थ नागरिकलाई कसरी सुरक्षित रहने अथवा कुन ठाउँमा के भइरहेको छ हामी ठिकै छौं कि छैनौं हामीले अनुसरण गरिरहेको जीवनशैलीले हामी बाँच्छौं कि बाँच्दैनौं यो लकडाउनले हामीलाई सुरक्षित गरिरहेको छ कि छैन जसरी सतर्कता अप्नाइरहेका छौं यसले पर्याप्त छ कि छैन अथवा विश्व झन भयावह बनिराखेको छ कि यस्ता कुराहरूलाई चाहिँ हामीले संचार सामग्रीको रूपमा प्राथमिकताका साथ प्रस्तुत गर्यौं र यसको प्रभाव पनि असाध्यै प्रभावकारी रहेको चाहिँ हामीले नै आम पाठक श्रोता दर्शकबाट नै जानकारी उहाँहरूको अनुभव हामीले निरन्तर सुनिरहेका थियौं पत्रकारहरू आफै जोखिममा रहेर पनि काम गरिदिनु भयो भनेर त आम नागरिकहरूले अहिले पनि मुक्त कण्ठले प्रशंसा गर्छन्
विशेष गरी FM माध्यमहरूबाट प्रस्तुत भएका सामग्रीहरूले चाहिँ आम मानसमा आम श्रोताहरूमा के कस्तो परिवर्तन ल्यायो
आम संचारको माध्यममा सामाजिक सञ्जाललाई बढी प्रयोग गर्ने एउटा प्रयास गरियो सामाजिक सञ्जालमा आएका कुराहरूलाई संचार सामग्री बनाउने पहिलो कुरो दोस्रो कुरो चाहिँ सामाजिक सञ्जालमा संचार माध्यमका कुराहरूलाई त्यहाँ पोस्ट गर्ने अथवा संचार माध्यमका सामग्रीहरूलाई सामाजिक सञ्जालमा राख्ने काम भयो जसले गर्दाखेरिमा धेरै ठाउँसम्म वितरण होस् भनेर र अर्को भनेको टेलिफोनको माध्यम विशेष गरी यही नै नभेटिकन अप्रत्यक्ष रूपमा चाहिँ सामग्री उत्पादन गर्नुपर्ने र सामग्री वितरण गर्नुपर्ने ग्राहकसम्म उपभोक्तासम्म हेर्ने दर्शकसम्म सुन्ने श्रोतासम्म पुर्याउनु पर्ने यो हिसाबले गर्दाखेरिमा पनि सामग्री संकलनमा पनि समस्या भयो विषयवस्तुमा पनि समस्या भयो र पनि कम्तीमा यतिसम्मको सामग्री हामीले दिनुपर्छ अथवा यो कुराहरू चाहिँ आवश्यक छ श्रोताको लागि दर्शकको लागि वा पाठकको लागि भनेर आम पत्रकारहरू सबै रेडियोमा काम गर्ने पत्रकार मात्रै पनि होइन छापा माध्यममा काम गर्ने पत्रकारहरूले पनि त्यो खालको भूमिका निर्वाह गरेको छ सामग्री पस्किनको लागि पनि जटिल थियो सामग्री संकलन गर्न पनि जटिल थियो यो सबै जटिलै जटिलको बीचबाट पनि पत्रकारहरूले जुन खालको प्रयास गरेको छ यो आफैमा पनि महत्वपूर्ण छ र नागरिकहरूले पनि यो सराहनीय भनेर भनिराखेका छ विषयवस्तु विशेष गरी स्वास्थ्यको हिसाबले सुरक्षित रहने कोविडबाट र यो विश्व महामारीबाट आफू र आफ्नो परिवारलाई सुरक्षित रूपमा राख्ने र भावी पुस्तालाई हामी कस्तो समस्याबाट चाहिँ मुक्त भएर आयौं भन्ने गरी चाहिँ प्रमाण बसेर बन्ने र सुनाउनको लागि नागरिकहरूले जुन प्रयास गरे त्यही प्रयासको लागि भर्थेक हुने गरी नै हामीले सामग्री प्रस्तुत गर्यौं।
उहाँ हुनुहुन्थ्यो नुवाकोट स्थित रेडियो त्रिशुलीका संचालक एवं नेपाल पत्रकार महासंघ नुवाकोट जिल्लाका अध्यक्ष कपिल देव खनाल। महामारीको समयमा कस्ता खालका सूचनाहरू उपयुक्त हुन्छन् त जीवन बचाउन सघाउने सूचनाहरू के हुन् हामीले यो जिज्ञासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डाक्टर राधिका थपलिया समक्ष राखेका छौं।
अहिले जुन संक्रमण दर घटिरहेको क्रममा हामीले जोखिम चाहिँ कायमै छ भन्ने कुरा बिर्सन हुन्न किनभने अहिले पनि हेर्ने हो भने जुन हामीले खोप भनिरहेको छौँ विश्वका धेरै देशहरूमा चाहिँ खोप नपाइसकेको अवस्था छ अफ्रिका लगायतका मुलुकहरूमा जहाँ चाहिँ हामीले हाइटी कङ्गो जस्ता देशको कुरा गर्ने हो भने 1% कम मान्छेहरूले पनि त्यहाँ खोप नलगाइसकेको अवस्था छ। यस्तो बेलामा चाहिँ जतिखेर पनि भाइरस म्युटेसन भएर नयाँ किसिमको भेरिएन्ट आउने सम्भावना रहन्छ र कहीँ बाहिर एउटा आयो भने त्यसको हामी त्यहाँ पनि समस्या आउन सक्ने भएको कारणले गर्दाखेरि चाहिँ जोखिम चाहिँ हामीले कायमै छौँ भनिरहेको अवस्था छ। त्यसैले हामीले जति पनि कुराहरू सिक्यौँ कोभिडसँग बच्नको लागि भन्दा जुन जनस्वास्थ्यका मापदण्ड भनिरहेको थियौँ होइन हात धुने कुरा मास्क लगाउने कुरा भौतिक दूरी कायम गर्ने कुरा र खोपको कुरा यो चारवटा कुरा चाहिँ अझै पनि हामीले कन्टिन्यू निरन्तर रूपमा अगाडि बढाउनु पर्ने अवस्था छ। यो कुराहरूको बारेमा आम मानिसलाई चाहिँ संचार कर्मीहरूले बारम्बार सचेत गराउनु पर्ने हुन्छ किनभने जब जब संक्रमण घट्छ तब सबै मान्छेहरूको चाहिँ अब कोभिड सकियो भनेर पहिले अनुसार सामान्य अवस्थाहरूमा चाहिँ आइसकेको जस्तो व्यवहारहरू चाहिँ परिवर्तन भइसक्छन्। अहिले हेर्ने हो भने हामीले मास्क लगाउने डरहरू घटिरहेको अवस्था देखिरहेछौँ भिडभाड होइन सामान्य व्यवहारमा हामी पुगिसकेका अब यस्तोले चाहिँ फेरि भोलि जोखिम चाहिँ जतिखेर पनि आउन सक्ने भएको कारणले गर्दाखेरि यो व्यवहारहरूलाई चाहिँ हामीले बारम्बार झकझकाइरह्यो भने मात्रै उहाँहरूले परिवर्तन गर्नुहुन्छ। खोपकै कुरामा भन्ने हो भने नि कतिपय मान्छेहरूले चाहिँ अझै पनि खोपप्रतिको अलिकति भ्रमको कारण चाहिँ खोप नलगाई बस्नु भएको छ र हामीले त्यो समूहलाई खोपमा ल्याउनलाई खोप लगाउनको लागि उहाँहरूलाई आउनको लागि आह्वान मन्त्रालयले पनि बारम्बार गरिरहेको छ र त्यस्तो व्यक्तिहरूलाई चाहिँ खोप सम्बन्धी चाहिँ अलि इन्फर्मेसनहरू हामीले दिँदाखेरि चाहिँ खोप सुरक्षित छ निशुल्क छ होइन भोलि कोभिडको संक्रमण भइहाल्यो भने नि खोप लगाउनु भएको छ भने जटिलता हुनबाट बच्छ अस्पतालमा भर्ना हुने वा मृत्युको मुखबाट बचाउने सकिन्छ भन्ने खालको सूचनाहरू चाहिँ हामीले बारम्बार सञ्चार माध्यमबाट दिइरहनु पर्ने छ उहाँहरूको यसमा भूमिका हुन्छ र अरू भनेको चाहिँ अलिकति कहिलेकाहीँ शङ्काको भरमै हामीले सूचना सम्प्रेषण गरिहाल्छौँ त्यसै चाहिँ अलिकति अविश्वास सृजना गर्ने होइन खोपको कुराहरूमा बेला बेलामा भ्रमहरू आइरहेका कुराहरूमा नै हामीले हेरेका छौँ त्यसैले चाहिँ कुनै पनि COVID-19 वा खोपको बारेमा चाहिँ आधिकारिक सूचना दिने भनेको स्वास्थ्य मन्त्रालय सङ्घमा र प्रदेशमा पनि स्वास्थ्य तथा सामाजिक मन्त्रालय सामाजिक विकास मन्त्रालयहरू हुनुहुन्छ त्यहाँहरूबाट आएका मात्रै सूचनाहरू लिउँ है भनेर आम नागरिकलाई पनि जानकारी दिने किनभने अहिले हेर्नुहुन्छ भने फेसबुक लगायत अरू पनि सामाजिक सञ्जालमा धेरै कुराहरू मान्छेहरूले चाहिँ अलिकति भनौँ न सेन्सेसनल न्युजहरू राखिदिने ओर्ने त्यस्तो देखिएको छ आम मानिसले कतिपय अवस्थामा त्यसलाई विश्वास गरेर त्यही अनुसार व्यवहारहरू पनि गरिरहनु भएको अवस्था हुन्छ। त्यस्तोलाई चाहिँ अब हाम्रो संचार कर्मीहरूले चाहिँ होइन है यस्तो कुराहरूलाई चाहिँ यहाँहरूले नपताउनुहोस् आधिकारिक स्रोतबाट मात्रै सूचनाहरू लिनुहोस् भन्ने खालको इन्फर्मेसन दिनुभयो भने पनि सूचनाको बाढीबाट चाहिँ जोगाउन सकिन्छ।
आम संचार माध्यमले संचार कर्मीहरूले जुन समुदायको पहुँच पुगेको छैन अथवा विभिन्न भ्रमका कारणले जुन समूह खोपबाट वञ्चित हुन खोजिरहेको छ चाहिरहेको छ त्यो समूहलाई खोपमा पहुँचमा ल्याउनलाई रचनात्मक हिसाबले चाहिँ यसरी आम संचार माध्यमले तल्लो तहमा रहेका एफएमहरूले त्यसै गरी तल तहसम्म रहेका आम संचार माध्यमहरूले र संघबाट चाहिँ सञ्चालनमा रहेका केन्द्रबाट सञ्चालनमा रहेका आम संचार माध्यमहरूले रचनात्मक हिसाबले यसरी काम गरिदियोस् भन्ने मन्त्रालयको कस्तो खालको अपेक्षा छ?
धेरै जस्तो त हामीले त्यही सूचना दिने कुरामै हो होइन उहाँहरूले सही सूचना दिने कुरा र जोखिम कायमै छ र अहिले हामीले जुन संस्थागत परिवर्तन जुन व्यवहारमा आइसकेको परिवर्तन थियो त्यो परिवर्तनलाई चाहिँ पछिसम्म कायम गर्नको लागि किनभने कोभिडको लागि मात्रै नभएर चाहिँ यसले अरू पनि संक्रामक रोगहरूबाट हामीलाई बचाउन सक्छ होइन, जुन हामीले मास्कको प्रयोग भनिरहेको छौँ यसले चाहिँ धुलो धुवाबाट हुन सक्ने अरू स्वास्थ्य समस्याहरूबाट पनि बच्न सक्छौँ। त्यस कारणले चाहिँ कोभिड सकियो अब केही छैन भन्ने खालको संक्रमण हेरेर त्यो मात्रै खालको बिहेभियर नभएर चाहिँ अरू सम्पूर्ण हामीले सिकेका यो जुन जति पनि कुराहरू यो दुई वर्षमा सिक्यौँ, यो जनस्वास्थ्यको मापदण्डको कुराहरूदेखि लिएर यसलाई चाहिँ व्यवहारमा कतिसम्म पनि चाहिँ पालन गरिरहनको लागि चाहिँ आम नागरिकलाई एक किसिमको उत्प्रेरणा जगाउने खालको प्रोग्रामहरू टिभी रेडियो लगायत नाटकहरूदेखि लिएर जति पनि उसमा चाहिँ यो इन्फर्मेसन हामीले बारम्बार दिइरह्यौँ भने चाहिँ मानिसहरूले कस्तो हुन्छ भने भुल्ने कुराहरू मान्छेहरूले चाहिँ सुन्नु भएन भने बिर्सिहाल्नुहुन्छ। त्यसै बेला चाहिँ त्यो सचेत गराइरहनलाई चाहिँ बारम्बार हामीले सूचनाहरू चाहिँ बम्बार्ड गर्नुपर्ने हुन्छ र त्यो गरिरहनको लागि चाहिँ हामीले आम संचार कर्मीहरूलाई चाहिँ आग्रह गर्दछौँ। विगत दुई वर्षदेखिको लडाईँमा जुन संचार कर्मीहरूले मन्त्रालयलाई साथ दिनुभएको छ, यो साथको मन्त्रालय सदैव कदर गर्छ, हामीले यसको उच्च मूल्याङ्कन गरेका छौँ। किनभने मन्त्रालयले दिएका इन्फर्मेसनहरू आम व्यक्तिको घर घरमा पुर्याउने भनेको चाहिँ संचार कर्मीहरू नै हुनुहुन्छ, अझ विशेष गरी त्यो लोकल्ली भाषामा उहाँहरूलाई थाहा पाउनको लागि, किनभने मन्त्रालय सबै ठाउँमा त्यसरी आफ्नो इन्फर्मेसनहरू दिन सकेको अवस्था छैन। हामीले ठुला मिडियाहरूबाट रेडियो टिभी लगायतका नेसनलमा दिन्छौँ, तर लोकल्ली त्यो कुराहरू जाने भनेको चाहिँ आम चाहिँ हामीले तल्लो लेभलमा सञ्चालन भएका एफएम रेडियोहरूको पनि उहाँहरूको ठुलो भूमिका छ, किनभने उहाँहरूले आफ्नो भाषामा त्यहाँ चाहिँ बुझ्ने गरी उहाँहरूले त्यो इन्फर्मेसन दिनुभएको छ, जसले गर्दाखेरि हामीले धेरैभन्दा धेरै नागरिकलाई चाहिँ मन्त्रालयले दिएको इन्फर्मेसनहरू घर घरमा पुगेको अवस्था छ। त्यसमा मन्त्रालय चाहिँ हार्दिक आभार प्रकट गर्न चाहन्छ। यस्तै किसिमको उहाँहरूको सही साथ सहयोग हामीले फेरि पनि अपेक्षा गरिरहेछौँ। कोरोना संक्रमण दर घटे पनि चाहिँ जोखिम कायमै छ भन्ने खालको इन्फर्मेसन आम नागरिकलाई चाहिँ दिनको लागि र त्यो अनुसार चाहिँ फेरि आम नागरिकलाई खोपमा कभरेजमा नपुगेका मानिसहरूलाई कसरी ल्याउने भनेर मन्त्रालयले जुन कुराहरू भनिरहेछ त्यही इन्फर्मेसन चाहिँ फेरि तल्लो लेभलसम्म उहाँहरूले दिनुहुन्छ पुर्याउनुहुन्छ। त्यसो भने मात्रै हामी सबै नागरिकले सँगै काम गरेपछि मात्रै यो महामारीबाट चाहिँ अलि जित हासिल गर्न सक्छौँ भन्ने उहाँहरूले पनि बुझ्नुभएको छ र यो बुझाइलाई चाहिँ व्यवहारमा उतारेर जुन काम पहिलोदेखि दुई वर्षदेखि नै जुन साथ सहयोग पाइरहेका छौँ हामीले आम संचार कर्मीबाट त्यो साथ सहयोगलाई निरन्तर रूपमा आगामी दिनमा पनि पाउनेछौँ भन्ने पनि मैले अपेक्षा गरेको छु मन्त्रालयको तर्फबाट।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डाक्टर राधिका थपलिया।
सुन्दा सुन्दै कुराकानी बेला भयो जानी सुरक्षित बस्नु होला जान्ने सुन्नेका कुरा माने सुरक्षित बस्नु होला जान्ने सुन्नेका कुरा माने।
यिनै सामग्रीसँगै सुन्दै सिक्दै आजलाई यति नै, भोलि बिहान 8:30 बजे पुनः उपस्थित हुनेछौ। हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।